नमस्कार श्रोताहरू, यो चिसो चिसो सन्ध्यामा तपाईँलाई पनि आज पनि म भैसव साङ्गिराको आजका कार्यक्रममा स्वागत गर्दछु। आज पनि बेलुकाको 9:30 भइसकेको छ र म कार्यक्रम लिएर उपस्थित भइसकेको। अबको एक घन्टा तपाईँसँग म रहनेछु, विभिन्न सङ्गीतहरू सुनाउनेछु, समाचारहरू पनि मसँग छँदैछन्। र आज विशेष रूपमा म नेपालमा भइरहेको पछिल्लो राजनीतिक घटनाक्रमसँग केही सूचना अथवा भन्नु समाचारहरू पस्किने प्रयास गर्नेछु। तातो तातो खबरहरू नेपालबाट आइरहेछ। आज संविधान जारी गर्ने संविधान सभाको अन्तिम दिन के भइरहेछ नेपालको राजनीतिमा, सायद तपाईँहरू अनलाइन मार्फतबाट हेरिरहनु भएको छ होला के भइरहेछ भन्ने कुरो, पछिल्लो अवस्थामा के भइरहेछ भन्ने कुरो। काठमाडौँको समय अहिले 5:46 गएको छ भने अब करिब 6:15 मात्रै बाँकी छ संविधान सभाको अवधि आयु। अब त्यसपछि के हुने हो भन्ने कुरो एकदम व्यग्रताका साथ सबैले खोजिरहेछन् भने यो अवस्थामा के हुन्छ भन्ने कुरो म विशेष रूपमा काठमाडौँबाट उपलब्ध भएका केही सूचनाहरू तपाईँहरूलाई सुनाउँछु यसबिचमा। म आज एउटा योसँग जोड्छु, म संविधान सभासँग, संविधान सभा नेपाली जनताले इच्छा गरेर नेपाली जनताले नयाँ संविधान, सुख शान्तिको दिने संविधान र परिवर्तनकारी संविधान गराउन भनेर सभासदहरूलाई त्यहाँ पठाएका थिए संविधान सभामा, त्यो जिम्माहरू दिएर त्यो जिम्माहरू पुरा गर्न सकेनन्। यो कुराहरू सन्दर्भ लिएर त्यो जिम्माहरू पुरा गरेकै कारण सत्ता पक्षका मान्छेले दिएको जिम्माहरू पुरा गरेकै कारण जनताले त्यसको खबरदारी गर्नुपर्छ कि पर्दैन भन्ने कुरो, जनताको खबरदारी, जनतालाई खबरदारी गर्न धेरै पहिलेदेखि नै के भन्ने अब यसलाई सुसूचित गर्दै जागृत गराउँदै हिँडे एकजना गायक को पनि जीवनीबारे तपाईँलाई म जानकारी दिनेछु। आज यो चाहिँ संविधान सभाको आज विशेष बैठक भएको कारणले गर्दाखेरि सायद जनताको पक्ष, जनताको आकाङ्क्षा, जनताको चाहनाका मा खबरदारी गर्ने यी एकजना व्यक्तित्वको जीवनीबारे अथवा व्यक्तित्वको यो कदमबारे सायद सान्दर्भिक होला भन्ने ठानेको छु मैले। त्यही भएर तपाईँलाई मैले यो सामग्री लिएर आएको छु। सधैँ चाहिँ म सुरु गर्छु खबरबाट। सुरुमा भुटान सम्बन्धी समाचार। आन्तरिक सेवा 6 महिना मात्र सुरु गरेको भुटान एयरलाइन्सले सरकारलाई सेवा बन्द गर्न पाऊँ भन्ने निवेदन गरेको छ। सरकारले आगामी 1 वर्षका लागि सेवा सो कम्पनीको सेवा निलम्बन गर्ने अनुमान गरिएको छ। भन्ने जति विदेशी पर्यटक नआउनु अनि भारतीय रुपियाँ अभावका कारण भुटानीहरूमा पनि क्रय शक्ति कम भएर वायु सेवा प्रयोग गर्न कम हुँदै गएपछि सो कम्पनीले कम्पनी नोक्सानमा जाँदै गरेको छ। नोक्सानका कारण आगामी वर्ष अन्तर्राष्ट्रिय उडानका लागि ल्याउन लागेको एउटा जहाज किन्न नसक्ने अवस्था पुगेपछि उसले आन्तरिक उडानलाई रोक्न पाऊँ भन्ने निवेदन दिएको हो। भुटान एयरलाइन्स र राष्ट्रिय ध्वजवाहक ड्रुक एयरलाइन्सले गत December 2011 मात्र आन्तरिक वायु सेवा सुरु गरेका थिए। अन्तर्राष्ट्रिय कम्पनीहरूले पनि सेवा सञ्चालनको प्रस्ताव गरे पनि सरकारले भुटानी कम्पनीलाई नै सेवाको लागि योग्य ठानेको थियो। इन्टरनेसनल फाइनेन्स कर्पोरेसनले गरेको भुटान नेसनल ब्याङ्कको 10% सेयर किन्ने प्रस्ताव सरकारले अस्वीकार गरेको छ। आइएफसी अथवा इन्टरनेसनल फाइनेन्स कर्पोरेसन राष्ट्र वर्ल्ड ब्याङ्कको एक अङ्ग हो। यसअघि उसले सो ब्याङ्कको 19.99% सेयर किन्ने प्रस्ताव गरेको थियो। प्रस्ताव अनुसार आइएफसीले हाल बजारमा रहेको प्रत्येक सेयरको 1.5% बढी भाव दिने बताएको थियो। तर यस अनुसार प्रत्येक सेयरको मूल्य न्यूनतम 675 हुन आउँछ। तर बिएनबीले अथवा भुटान नेसनल ब्याङ्कले सेयर मूल्य बढिरहेको भन्दै प्रत्येक सेयरको मूल्य 765 पुर्याएको थियो। नयाँ प्रावधानमा आइएफसीले 10% मात्र सेयर किन्ने मनसाय देखाएको हो। स्मरण रहोस्, भुटानको फरेन डाइरेक्ट इन्भेस्टमेन्ट पोलिसी अनुसार 20% सेयर किन्न मात्र विदेशी कम्पनीले पाउँछ। भारतमा पेट्रोलको भाउ बढेपछि भुटानमा पनि भाउ बढेको छ। न्यूनतम 6.6ले भाउ बढेपछि अब भुटानका उपभोक्ताले प्रति लिटर 67 न्यूनतम तिर्नुपर्छ। यो थिम्पूको दर हो। भारतीय सीमा छेउका सहरमा भने न्यूनतम 65 प्रति लिटर पर्ने भएको छ। आजसम्म भएको पेट्रोलियम मूल्य वृद्धिमा यो सबैभन्दा बढी रहेको छ। खास गरी विश्व बजारमा अमेरिकी डलरको मूल्य बढ्ने र भारतीय मूल्य रुपियाँको मूल्य घट्ने क्रम जारी रहेपछि तेलको मूल्य पनि बढेको हो। भुटानको र भारतको मुद्राको मूल्य बराबरी छ। थिम्पूमा मात्र दैनिक 12,000 लिटर पेट्रोल खपत हुने गर्छ। अडिटर जनरलको पछिल्लो रिपोर्ट अनुसार भुटानमा भ्रष्टाचार बढ्ने क्रम जारी छ। सबैभन्दा बढी भ्रष्टाचार संचार मन्त्रालयमा भएको छ। सो मन्त्रालयमा 2011मा 23,46,00,000 भ्रष्टाचार भएको छ। तर सो मन्त्रालयले यसको खण्डन गरेको छ। यसभन्दा अघिका वर्षहरूमा स्वास्थ्य मन्त्रालय सबैभन्दा भ्रष्ट मानिएको थियो। दोस्रो स्थानमा विदेश मन्त्रालय परेको छ। सो मन्त्रालयमा गत वर्ष 20,27,00,000 भ्रष्टाचार भएको छ। तेस्रो स्थानमा रहेको ह्युमन सेटलमेन्ट मन्त्रालयमा 7,25,00,000 भ्रष्टाचार भएको छ। विदेश मन्त्रालयमध्ये पनि भुटानको सबैभन्दा न्यानो सम्बन्ध रहेको थाइल्यान्ड स्थित भुटानी राजदूतावासमा भ्रष्टाचार बढी भएको छ। यहाँ मात्र 18,00,000,000 भ्रष्टाचार भएको भेटिएको छ। अब नेपाल सम्बन्धी खबर। नेपाल सम्बन्धीमा आज विशेष रूपमा संविधान सभा र संविधान जारी गर्ने विषयमा मात्रै केन्द्रित रहेर मैले समाचार तयार गरेको छु। श्रोताहरू, संविधान सभा विघटन भए जातीय भिडन्त बढ्ने निष्कर्ष निकाल्दै गृह मन्त्रालय अन्तर्गतका 3 सुरक्षा निकायले मातहत युनिटलाई हाई अलर्टमा राखेका छन्। संविधान सभा भङ्ग पछि अन्यल र अस्थिरतामा केही शक्ति गृह कार्यमा अस्थिरता बढाउने गृह कार्यमा केही शक्ति रहेको सूचनाका आधारमा प्रहरीले यस्तो निष्कर्ष पुगेको हो। शुक्रबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सुरक्षा निकाय योजना विश्लेषण गर्दै योजना बनाएको हो। योजना अनुसार गृह मन्त्रालय मातहत सुरक्षा निकायलाई नेपाली सेनाले सूचना आदान प्रदान र समन्वयमा सघाइरहेको छ। बैठकमा तिनै सुरक्षा निकायका प्रमुखले मातहतका उच्च सुरक्षा अधिकृतसँग शनिबार उतार चढावपछि बढ्न सक्ने सुरक्षा चुनौतीबारे परामर्श गरेका थिए। योजनाअनुसार आइतबार बिहानपछि 24 घन्टा सुरक्षा दृष्टिकोणले अत्यन्त संवेदनशील भएको निष्कर्षसहित 3 सङ्गठनका सुरक्षाकर्मी उच्च सतर्क छन्। नेपाल प्रहरी सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागले बनाएको सुरक्षा योजनामा नेपाली सेनाले सेनाको प्रतिनिधिले समन्वय गरिरहेका छन्। परिवर्तित अवस्था अनुसार पूर्वानुमान गरी सुरक्षाकर्मी परिचालनका लागि गृह मन्त्रालयमा 3 सुरक्षा सङ्गठनका प्रमुख र सेनाको प्रतिनिधिसहितको केन्द्रीय कमान्ड पोस्ट सक्रिय भइसकेको छ। उपत्यकाका सुरक्षाकर्मी परिचालनका लागि सेनाका प्रतिनिधि र 3 सुरक्षा सङ्गठनका प्रतिनिधिसहितको कमान्ड पोस्ट खडा गरिएको महानगरीय प्रहरी आयुक्त कार्यालयले जनाएको छ। जिल्ला तहमा समेत प्रमुख जिल्ला अधिकारी र सेनाको प्रतिनिधिसहितको जिल्ला कमान्ड पोस्ट सक्रिय भइसकेको छ। सुरक्षाकर्मी परिचालन सहजताका साथ नेपाल प्रहरी सशस्त्रको प्रहरी प्रधान कार्यालयमा समेत कमान्ड पोस्ट गठन गरिसकिएको छ। गृहले वैशाख 1 संविधानसभा केन्द्रित सुरक्षा रणनीति बनाएर कार्यान्वयनमा ल्याएको थियो। स्रोतका अनुसार तीन अवस्थाको पूर्वानुमानका आधारमा तिनै प्रकृतिका सुरक्षा योजना बनाइएको छ। संविधान जारी भएमा आउन सक्ने सुरक्षा चुनौती, संविधानसभा विघटनपछिको अवस्था र संविधान जारी भएपछिको सामान्य अवस्थाको पूर्वानुमानका आधारमा तिनै प्रकृतिको रणनीति तयार गरिएको छ। संविधान जारी नभए आउन सक्ने सुरक्षा चुनौती अन्तर्गतको सुरक्षा रणनीतिलाई समेत आंशिक रूपमा कार्यान्वयनमा ल्याइएको छ। सुरक्षा स्रोतका अनुसार प्लान एमा संविधान सभा मार्फत संविधान पारित भए आउन सक्ने सुरक्षा चुनौतीका आधारमा सुरक्षा योजना बनाइएको छ। प्लान बीमा संविधान सभा भङ्गन भए लगत्तै बढ्ने सुरक्षा चुनौती राखिएको छ भने प्लान सीमा सामान्य अवस्थामा शान्ति सुरक्षाको बाली कसरी गर्ने भन्ने योजना छ। राज्य पुनर्संरचना अन्तर्गत संघीय राज्यको नामाङ्कन र सङ्ख्याका बारेमा सहमति जुटाउन प्रमुख दलका शीर्ष नेताहरू आन्तरिक छलफलमा व्यस्त छन्। काठमाडौँको बालुवाटारमा जारी एकीकृत माओवादी, काङ्ग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरूका बीच सङ्घीय राज्यको सङ्ख्याका बारेमा छलफल भइरहेको नेता बताइएको छ। श्रोताहरू, यो केही घन्टा अगाडिको खबर हो। पछिल्लो अवस्था के भइरहेछ भन्ने कुरो म तपाईँलाई ताजा जानकारी दिने प्रयास गर्नेछु कार्यक्रमको बिबिचमा। छलफलमा दलहरूका बीच विभिन्न चरणमा छलफल भइरहेको नेताहरूले जनाएका छन्। केही समयका लागि स्थगित भएको शीर्ष बैठक पुनः सुरु भइसकेको छ। बैठकमा वृहत मधेसी मोर्चाका उपेन्द्र यादवको समेत उपस्थिति रहेको बताइएको छ। उनले पहिचान बिना एक मधेसी प्रदेश विरुद्धको संविधान आफूले नमान्ने बताएका छन्। यसबीचमा नागरिक दैनिकले 3 विकल्प सुझाएको छ पार्टीहरूलाई अबको यो सङ्कटको घडीमा के गर्न सकिन्छ भनेर। दलहरूबीच 10 वा 14 प्रदेश सहमति गर्ने र ती प्रदेशहरू पहिचान र सामर्थ्य दुवैलाई समेटेर मिश्रित आधारमा तयार गर्ने सम्भावना बलियो देखिएको छ। जेठ 15 देखि संविधानसभा समाप्त हुने तर संविधानका प्राविधिक काम पुरा गर्न संविधानसभाले गर्दै आएको काम अन्तरिम संसदमा सार्ने छलफल पनि तीव्र भए पारिएको छ। यसका लागि संविधानको धारा 82 संशोधन गरी संविधानसभाले गर्दै आएको काम अन्तरिम संसदले गर्ने उल्लेख गरी यसले अर्को चुनाव नभएसम्म संसदले संविधानका बाँकी काम सम्पन्न गर्न सक्नेछ। यो विकल्पमा समेत गर्न सके अहिले चुडिएको जातीय र समुदायिक आन्दोलन पनि मत्थर हुने आशा गरिएको छ। प्रधानमन्त्रीले राजीनामा गर्ने नगर्ने विषयमा भने दलहरूबीच चर्को मतभेद देखिएको छ। यद्यपि 1 वर्षभित्र आम निर्वाचन गर्नेमा भने दलहरू सहमत नजिक छन्। यो विकल्पमा काङ्ग्रेस र एमाले सहमत छन् भने माओवादी पनि अन्तिम समयमा संविधानसभा विघटनबाट बचाउन 7 सम्भावना छ। यसमा मधेसी मोर्चा र प्रमुख दलका जनजाति सभासदको विरोध रहने सम्भावना छ। विकल्प 2 नागरिकले भनेको छ, पहिलो विकल्पमा सहमति हुन नसके माओवादीले संविधानसभा राज्य पुनर्संरचना समितिले तयार पारेको 14 प्रदेशको प्रस्तावलाई मतदानमा पेश गर्ने तयारी गरेको छ। दलहरूबीच वार्ता विफल भए माओवादी मधेसी मोर्चाले अरू दलका जनजाति सभासदको समेत साथ लिएर यो विकल्पमा जाने देखिएको छ। यसका लागि माओवादीले मधेसी मोर्चा साना दल काङ्ग्रेस र एमालेका पनि जनजाति सभासदको हस्ताक्षर सहितको 14 प्रदेशमा समर्थन रहेको प्रस्ताव आइतबार बिहान संविधानसभामा दर्ता गर्ने तयारी गरेको छ। माओवादीले अर्थमन्त्री वर्षमान पुनको नेतृत्वमा 401 सभासदको हस्ताक्षर सङ्कलन गरी अध्यक्ष दाहाललाई बुझाइसकेको छ। विकल्प 3 दलहरूबीच आइतबार राति अबेरसम्म हुने वार्ता सफल नहुने र मतदानमा पनि जान सक्ने अवस्था नभई प्रधानमन्त्रीले सङ्कटकाल लगाएर भए पनि संविधानसभा बचाउने प्रयास गर्नेछन्। संविधानसभा भङ्ग भए 4 प्रयास दोस्रो जनआन्दोलन लगायत विभिन्न जातीय र क्षेत्रीय आन्दोलनको उपलब्धि खेर जाने भएकाले यी सबै विषयहरू समेटेर प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने र सङ्कटकाल लगाई संविधानसभा म्याद 1 लम्ब्याउने विकल्पमा पनि छलफल भइरहेको छ। यसबिचमा एउटा विश्लेषण रहेको छ। प्रमुख राजनैतिक शक्तिहरूबीच शनिबार मध्यरातसम्म भएको चरणबद्ध बैठकमा सङ्घीय संरचना लगायतको भावी संविधानको विषयमा सहमति हुन सकेको छैन। संविधानसभाको समयावधि सकिन 24 मात्र बाँकी रहेको स्थितिमा दलहरूले निर्धारित मितिमै संविधान जारी गर्न सक्ने स्थिति पनि छैन। त्यसैले दलहरूको छलफल संविधान जारी गर्नेभन्दा पनि अहिलेसम्मको उपलब्धिलाई जोगाउनतर्फ केन्द्रित हुन थालेको छ। त्यसका लागि दलहरूको 2 विकल्पलाई छलफलमा स्वतः ल्याएका छन्। पहिलो, अहिलेसम्म सहमत भएका विषयलाई लिपिबद्ध गरेर बाँकी विषय रूपान्तरित संसदले टुङ्गो लगाउने व्यवस्था। दोस्रो, सर्वोच्च अदालतले सम्मान गर्ने गरी प्रक्रियामा जाने, त्यसको मतलब अन्तरिम संविधानमा संशोधन गरी संविधान निर्माणको सबै काम व्यवस्थापिका संसदलाई हस्तान्तरण गर्ने भन्ने हो। दलहरू सामु देखेको यी विकल्प नै सबैका लागि सबैभन्दा कम जोखिमपूर्ण पनि मानिएको छ। संविधानसभा नरहेपछि प्रधानमन्त्री पनि नरहने र कार्यकारी अधिकार स्वतः राष्ट्रपतिमा जाने तर्क आउनेछ। राष्ट्रपतिको सवालमा भने प्रश्न उठे पनि राजनीतिक हिसाबले राज्य रहिन्जेल राष्ट्रप्रमुख रहनेछन् भन्ने सिद्धान्तले काम गर्नेछ। राज्यको सार्वभौम सत्ता रहने निकाय भनेकै राष्ट्रप्रमुख हो भन्ने राष्ट्रप्रमुखमा अन्तर्राष्ट्रिय वैधानिकताको विषय पनि जोडिएको छ। त्यसमाथि राष्ट्रपतिको पदावधि संविधानसभाबाट जारी हुने संविधान प्रारम्भ नभएसम्मका लागि हुनेछ भन्ने व्यवस्था अन्तरिम संविधानमै भएका कारण राष्ट्रपति रहनेछन्। तर संविधानसभाले निर्वाचित गरेको प्रधानमन्त्री सभामुख जस्ता संस्थाको हैसियत भने सोझै संविधानसभासँग मात्रै जोडिएको छ। त्यसो त सभामुख सुभाष नेमङले शनिबार राष्ट्रपति रामवरण यादवसँगको भेटपछि प्रमुख तीन दलसहित मधेसी मोर्चाको बालुवाटारमा भएको बैठकमा संविधानसभा नरहे आफू र प्रधानमन्त्री दुवै नरहने ब्रिफिङ गरेका थिए। स्रोतहरूले दिएको जानकारी अनुसार सभामुख नेमङको ब्रिफिङ राष्ट्रपति यादवले दिएको सन्देश पनि थियो। संविधान सभा भङ्ग भएको स्थितिमा नयाँ खाले शक्ति सङ्घर्ष र द्वन्द्व हुनेछ। कामचलाउ सरकारलाई प्रतिस्थाप उत्पन्न गर्ने सवालमा शक्ति सङ्घर्ष हुनेछ। यतिखेर तीन परिदृश्य देखिन सक्छन्। पहिलो सरकारमा रहेका बाहेकका पार्टीहरूले विशेष सक्रियताका साथ विकल्प दिएर राष्ट्रपति मार्फत सरकारलाई प्रतिस्थापन गर्नेछन्। काङ्ग्रेस एमाले संसद सभासदको शनिबार सुरु गरेको हस्ताक्षर अभियानलाई यसैको एउटा पृष्ठभूमिका रूपमा लिएका छन्। सरकार विरुद्ध अविश्वासको प्रस्ताव भने हल्ला चलाएको हस्ताक्षर अभियानले कानुनी हैसियत भने खासै राख्दैन। श्रोताहरू, नेपालमा भइरहेको पछिल्लो राजनीतिक गतिविधि, संविधान लेखन र संविधान सभाको आयुका विषयमा भइरहेको चर्चा पछि के भइरहेछ भन्ने कुरो तपाईँलाई म ताजा अपडेट दिने प्रयास गरिरहनेछु। यसबिचमा तपाईँ कार्यक्रम भोइस अफ साङ्गलामा रहिरहनु होला। तपाईँ अनलाइन मार्फत हामीलाई radio.adelaide.edu.au मार्फत पनि सुन्न सक्नुहुन्छ भने तपाईँले फुर्सदको समयमा ipajournal.com पनि यो कार्यक्रम सुन्न सक्नुहुन्छ। तपाईँले हामीलाई डिजिटल रेडियो अथवा 101.5 FM पनि सुन्दै हुनुहुन्छ। अब म केही साङ्गीतिक क्षेत्रतिर लाग्दैछु। म तपाईँलाई पहिलो सुनाउँदैछु जीवन शर्माको एउटा मिठो गीत, निकै चर्चित 2046 सालको नेपालको आन्दोलनताका जनआन्दोलनताका अथवा जनआन्दोलनभन्दा केही अघि यो गीतले निकै चर्चा पाएको थियो। जनजागरणमा यो गीतले निकै नै महत्त्वपूर्ण भूमिका खेलेको थियो। अहिले पनि सायद नेपालमा शान्ति स्थापना गर्नका लागि, राजनीतिक परिवर्तनका लागि, नयाँ संविधान जारी गर्नका लागि जनतालाई अथवा भनौँ न सर्वसाधारणलाई झकझक्याउने हिसाबले यो गीतले सान्दर्भिकता रहन्छ होला यो गीतको भन्ने ठानेर मैले तपाईँलाई यो गीत सुनाउन लागेको छु। पहिलो नै झरनाको चिसो पानी।
छ गरुङ्गो उकालीमा छन्
झरनाको चिसो पानी जीवन शर्माको यो मिठो गीत त निकै मिठो गीत तपाईँले सुन्नुभयो, जनजागृति गीत तपाईँले सुन्नुभयो। यो अहिलेको सन्दर्भमा जनजागृति, नयाँ संविधान, नयाँ राजनीतिक परिपाटी स्थापनाका यो सन्दर्भमा, यो क्रिटिकल स्टेजमा यो गीत निकै सन्दुरै सन्दर्भ राख्छ। म एउटा विश्लेषण पढ्दै थिएँ अहिलेको अवस्थामा के हुनसक्छ भन्ने कुरो। काङ्ग्रेस एमाले सभासदले शनिबार सुरु गरेको हस्ताक्षर अभियानलाई यसैको एउटा पृष्ठभूमिको रूपमा लिने गरिन्छ। यो चाहिँ खास रूपमा शक्ति सङ्घर्ष र द्वन्द्व पार्टीबीच भइरहेको पृष्ठभूमि यहाँ उल्लेख गर्न चाहन्छु। म सरकार विरुद्ध अविश्वासको प्रस्ताव भनी खुल्ला हल्ला चलाइएको हस्ताक्षर अभियानले कानुनी हैसियत फाँसे राख्दैन, किनकि संविधान सभाको म्याद सकिन एक दिन मात्रै बाँकी रहँदा सुरु गरिएको यो अभियान सरकार विरुद्ध बहुमत सभासदको विश्वास छैन भन्ने राजनीतिक सन्देश दिनको लागि मात्रै हो। भोलि कदाचित संविधान सभा विघटन भएको स्थितिमा सरकारले उस बेला बहुमत गुमाएको र आफ्नो पक्षमा बहुमत रहेको नैतिक शक्ति प्रदर्शनका लागि काङ्ग्रेस एमाले यो अभियान चलाएको स्रोतहरूले जनाएको छ। संविधान सभा विघटन भएको स्थितिमा कामचलाउ रूपमा प्रधानमन्त्री सरकारले सक्रियता देखाएर राज्यका निकायलाई आफ्नो नियन्त्रण लिने प्रयास गर्नेछन्। यस्तो परिदृश्यमा माओवादीले विद्रोहको आफ्नो कार्ययोजनालाई पुरा गराउने प्रयासस्वरूप प्रयास समेत गर्न खोज्नेछ। तर यसो गर्दा राष्ट्रपतिसँग सोझै टक्कर सुरु हुनसक्छ। त्यो स्थितिमा राष्ट्रपति आफैले विशेष सक्रियता देखाएर प्रधानमन्त्रीलाई प्रतिस्थापन गर्न सक्छन्। यो संविधान सभा विघटनपछिको सम्भावित तेस्रो परिदृश्य हो। जस्तोसुकै स्थिति भए पनि चरम सङ्घर्ष शक्ति सङ्घर्षका कारण राजनीतिक शक्तिहरूबीच विभाजन र द्वन्द्व आउने छ। सम्भावित अवस्था अस्वाभाविक राजनीतिक परिदृश्यमा विभिन्न जाति सङ्गठन आफ्नै राज्य घोषणा गर्ने तहमा अघि बढ्न सक्छन्। यसो गर्दा साम्प्रदायिक सद्भाव खलबलिने र मुलुक गृहद्वेदमा चपेटामा फस्ने सक्ने देखिन्छ। श्रोताहरू, पछिल्लो जानकारी अनुसार म पछिल्लो जानकारी लिने प्रयास गरिरहेछु अनलाइन मार्फत र फेसबुक मार्फतबाट काठमाडौँमा साथीहरू भएको कारण। पछिल्लो जानकारी अनुसार तिन दल र मधेसी मोर्चाले केही समय अघि मात्र जनजाति सभासदहरू जसको समूहलाई ककस भन्ने गरिन्छ। जनजाति सभासदहरूसँग भेट गरेका छन् सिंहदरबारमा। यसपछि केही मात्रामा थोरै भए पनि आशा पलाएको छ, तर बिहान 11 बजी बोलाएको संविधान सभाको बैठक अहिलेसम्म पनि बस्न सकेका कारण त्यति धेरै आश गर्न भने बाँकी छैन। तरै पनि आशका हिसाबले भन्नुपर्छ भने राष्ट्रपति कार्यालयमा नयाँ संविधान जारी गर्नको लागि, नयाँ संविधान घोषणा गर्नको लागि केही तयारी पनि गरिएको समाचार छ। त्यसले पनि कता कता आशा जगाउँछ, तर पनि त्यति धेरै आशा गर्न सकिँदैन जबसम्म तीन पार्टी र मधेसी मोर्चा बिच एक ठाउँमा आउँदैन र जनजाति अथवा अरू मसिना समूहले भनेको कुराहरू उनीहरूले समेटेर नयाँ संविधान जारी गर्न सक्दैनन्। त्यति बेरसम्म भने कुनै परिदृश्य अहिलेसम्म बाहिर आउन सकेको छैन। सिंहदरबारमा मधेसी मोर्चाहरूको फाल्टै बैठक अहिले चलिरहेको छ। यो बैठकले के गर्न लागेको अथवा के निर्णय गर्छ त्यसको बारेमा भन्न सकिएको छैन। मोहन वैद्य माओवादी उपाध्यक्ष मोहन वैद्यले चाहिँ आज राति 12 बजीसम्म जनताको संविधान बनाउने प्रयास हुन्छ र त्यसपछि भने संविधानसँग बचाउने उपाय के पनि छैन भन्ने जानकारी दिएका छन्। तीन दलको शीर्ष नेतृत्वमा अथवा बैठक बसिरहेको थियो केही समय अगाडिसम्म। तीन दलको बैठक भर्खर सिद्धिएको छ र नेताहरू बाहिरिएका छन्। आफ्नो फाल्टो फाल्टै आन्तरिक आफ्नो पार्टीबिचमा बैठक भइरहेको अहिले जानकारी छ भने एउटा अचम्म आर्थिक रूपमा अर्थ सम्बन्धी एउटा अचम्म खालको अथवा अनौठो खालको समाचार सुनाउँछु। तपाईँले युरोपतिरको राजनीतिक सङ्कट सुन्नुभयो, ग्रिसको सुन्नुभयो, इटालीको सुन्नुभयो अथवा फ्रान्सको सुन्नुभयो भने त्यहाँनिर राजनीतिक सङ्कट जति गहिरिँदै जान्छ त्यहाँनिर आर्थिक रूपले अथवा नेप्से जुन चाहिँ आर्थिक परिसूचक मानिन्छ देशको, नेप्सेमा निकै गिरावट आउने देखिन्छ। तर नेपालको सन्दर्भमा अहिले अलिकति उल्टो भइरहेको छ। नेपालमा राजनीतिक सङ्कट गहिरिँदो छ, आज अन्तिम दिन एकदम गहिरो खाल्डोमा पुगिसकेको छ नेपालको सङ्कट, राजनीतिक सङ्कट। तर यस्तो अवस्थामा चाहिँ नेप्से अथवा नेपाल स्टक एक्सचेन्जको यो अङ्क भने उकालो लागिरहेछ, नेप्सेले उकालो लागेछ। अहिले केही मात्र अगाडिसम्मको 10 करोड 43 लाखको कारोबार भइसकेको छ है, तर सहमति जुट्ने आशामा केही मात्रामा बढेको हो भन्ने आकलन गरिएको छ। तर त्यसले आजको बन्द हुने अवस्थासम्ममा यति कारोबार भएको हो। तर आज रातिको यो राजनीतिक पार्टी बिचमा केसम्म के सम्झौता हुन्छ अथवा भोलि राजनीतिक परिवर्तन, भोलिको राजनीतिक छाया नेपालमा कस्तो रहन्छ, त्यस हिसाबले पनि भोलिको सायद बजार व्यवस्था फरक हुन सक्ला। तपाईँलाई म जानकारी दिइरहेको छु र यस बिचमा तपाईँलाई म गीत सङ्गीत पनि सुनाउँदैछु। तर अब म अघि तपाईँलाई सुरुमा भने जस्तै नेपाली जनगायक अथवा जनताका गायक जसले चाहिँ 2046 सालको क्रान्तिका बेला 2046 सालको जनआन्दोलनका बेला गाउँ गाउँमा पसेर पञ्चायत विरुद्ध जनतालाई जसरी जागृत गराउनु भयो, उहाँको जीवनै समेटेर एउटा डकुमेन्ट्री तयार पारेको छ, तपाईँलाई म सुनाउँछु जीवन शर्माको। त्यही भएर तपाईँलाई सुरुमा मैले पनि जीवन शर्माको एउटा गीत सुनाएँ, सायद त्यसले पनि तपाईँलाई केही मात्रामा छनक दियो होला आजको कुन व्यक्ति बारेमा म धेरै चर्चा गर्दैछु भन्ने कुरो। तपाईँ जीवन शर्माको यो एउटा डकुमेन्ट्री सुनाउँछु अहिलेलाई।
सुकेर जाँदैन रोकेर रोकिँदैन, सुकेर जाँदैन रोकेर रोकिँदैन, भारी खेप्ने खेतालाको यही हो जिन्दगानी, झरनाको चिसो पानी।
यस कार्यक्रम जीवनशैलीमा हाम्रै समाजका विभिन्न विषयवस्तुहरूमा आधारित रहेर कार्यक्रम प्रस्तुत गर्दै आइरहेका छौँ। आजको प्रस्तुतिमा जीवन शर्मा, जसले मानव शास्त्रमा एमए, अङ्ग्रेजीमा एमए अध्ययन पुरा गरिसक्नुभयो। तपाईँ आफै सोच्नुहोस् त, यति अध्ययन पुरा गरिसकेका एदा कदा बाहेक प्राय व्यक्तिहरू आफ्नो पद सम्हालेर भत्ता पकाइरहेका हुन्छन्। तर जनताका गायक जीवन शर्मा देशलाई परिवर्तन गर्न, जनतालाई परिवर्तन गर्न 47 वर्षदेखि निरन्तर गाउँ सहरमा गीत गाएर सिडी बिसिडी बेचेर आएको कमाईले आफ्नो गुजारा चलाइरहनु भएको छ।
श्रोताहरू माफ गर्नु होला, यो प्राविधिक रूपमा केही गडबड भइरहेछ यो फाइलमा। तपाईँलाई म फेरि पनि यो डकुमेन्ट्री सुनाउने प्रयास गर्नेछु अहिलेलाई भने। प्रमोद खरेलको डुबायो पापी मायाले भन्ने यो गीत तपाईँलाई अहिले सुनाउँदैछु।
डुबायो पापी मलाई प्रीतमा भन्थे डुबायो पापी मायाले डुबाउला प्रीतमा भन्थे डुबायो पापी मायाले
पापी मायाले पापी मायाले।
पापी मायाले प्रमोद खरेलको यो मिठो निकै मिठो गीत सुन्नुभयो श्रोताहरू तपाईँलाई मैले सुनाएँ. अब मेरा हातमा दुईवटा कम्युनिटी एनाउन्समेन्ट छ. एउटा पठाउनु भएको छ सुशील निरौलाले. उहाँले चाहिँ गएको मे 12 तारिक एलिजाबेथको फ्रुमन पार्कमा भुटनिस एनुअल डे सेलिब्रेसनको बेला भुटनिस इन्टरेस्टेड सकर कार्निभलमा जान लागेको भुटनिस टिमलाई सहयोग गर्ने सम्पूर्ण महानुभावलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु भनेर लेख्नु भएको छ. र यसले चाहिँ कार्निभलमा जाने अथवा फुटबल इन्ट्रेस्टेड सकर कार्निभलमा जाने दक्षिण एसियाली भुटान टोलीहरूको मनोबल निकै बढाएको भन्ने लेख्नु भएको छ. उहाँले नाम लेख्नु भएको छ ककरले डोनेट गर्नुभयो, उहाँलाई सहयोग गर्नुभयो, आर्थिक रूपमा सहयोग गर्नुभएको छ भन्ने कुरो म उहाँहरूको नाम यहाँ पढेर सुनाउँदैछु. श्रोताहरू कमल दाहाल केलबनमा बस्नुहुन्छ, $20 दिनुभएको छ. गुगेन गजमेर प्लिम्टनबाट $40, मोहन भट्टराई सल्सबरीबाट $10, बिबी गुरुङ सल्सबरीबाट $10, दीपक घिसिङ ब्रेरेथोलबाट $20, सुशील निरौला एलिजाबेथ भेलबाट $51, आरके घले सल्सबरी प्लेनमा $50, गौरी शङ्कर निरौला कुरल्टा पार्क साउथ साउदन सबमा बस्नुहुन्छ उहाँ $25, मदन कुमारी खपाङ्गी सल्सबरीबाट $20, विष्णु कुमारी शर्मा सल्सबरीबाट $20, केशर मान र सम्झौता राई क्लेम्जिकबाट $20, आशिष वाग्ले वाग्ले इन्टरप्राइजबाट $80, दीपक सुवेदीबाट $20 र गोपाल घिमरे एलिजाबेथ साउथ उहाँले $20 दिनुभएको छ. उहाँको आउने जाने खर्च एयरफेयरको लागि उहाँ फुटबल टोलीहरूले फन्ड रेज गरिरहेछन्, किनभने दुईवटा टोली एडलेडबाट दुईवटा टोली जाँदैछ, 34 टोली ब्रिस्बेन जान निकै ठुलै रकम चाहिने अवस्था देखिएको कारणले गर्दाखेरि सायद उहाँले फन्ड रेजिङ कार्यक्रम गर्दैछन्. तपाईँहरू पनि यदि फुटबल टोलीलाई आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने सम्पर्क व्यक्तिहरू यहाँ उल्लेख गरिएको छ. नवीन दाहाल सल्सबरीमा कन्ट्याक्ट नम्बर रहेछ 0402554456. नवीन दाहालको नम्बर फेरि एकपटक 0402554456. कमल तिमसिना सल्सबरीमा 0402653839. कमल तिमसिनाको फोन नम्बर फेरि 0402653839. सुरज राई ग्लिन एगमा बस्नुहुन्छ, ग्लिन एगमा बस्ने सुरज राईको नम्बर रहेको छ कन्ट्याक्ट नम्बर 0432399465. नम्बर फेरि एकपटक सुरज राईको 0432399465. तपाईँले जति पनि सहयोग गर्न सक्नुहुन्छ उहाँको आति जाति खर्चको लागि एयरफेयरको लागि तपाईँले सहयोग गर्न सक्नुहुन्छ भन्ने लागेको छ. अर्को सूचना चाहिँ रहेको छ यो नेपाली पुस्तक सम्बन्धी. सिटी अफ सल्सबरीको सल्सबरी सपिङ सेन्टर नजिक रहेको जोन स्ट्रिटमा रहेको यो सिटी अफ सल्सबरीको सल्सबरी लाइब्रेरीमा चाहिँ अब नेपाली पुस्तकहरू उपलब्ध हुन थालेका छन्. इच्छुक नेपाली भाषा बोल्ने अथवा नेपाली साहित्यलाई मन पराउने दाजुभाइ दिदीबहिनी सो जो कोहीले पनि त्यहाँ गएर पढ्न सक्नुहुन्छ. सल्सबरी लाइब्रेरीको मेम्बरसिप लिएर तपाईँले घरमा ल्याएर पनि पढ्न पाउनुहुन्छ यहाँबाट किताबहरू. तपाईँ पनि यदि पुस्तक लाइब्रेरीमा दिन चाहनुहुन्छ, तपाईँ डोनेट गर्न चाहनुहुन्छ भने पनि उपलब्ध छन् भाषा भुटनिस अस्ट्रेलियन एसोसिएसन अफ साउथ अस्ट्रेलिया र सल्सबरी काउन्सिलको सक्रियतामा यहाँ सल्सबरीको भन जोन स्ट्रिटमा रहेको त्यो पुस्तकालयमा चाहिँ नेपाली पुस्तकहरूको एउटा छुट्टै शाखा बनाउने प्रयास जारी रहेको छ. र यस क्रममा केही पुस्तकहरू उपलब्ध भएका छन् र थप पुस्तकहरू पनि उपलब्ध गराउन सके. नेपाली पुस्तक भण्डार साउथ अस्ट्रेलियामा निकै ठुलो हुने थियो भन्ने बासाले अपेक्षा गरिएको छ. सम्पर्कको लागि तपाईँ यदि डोनेट गर्न चाहनुहुन्छ पुस्तकहरू अथवा तपाईँलाई कुनै पुस्तक अथवा लाइब्रेरीमा पुस्तक बढाउने अथवा पुस्तक मात्र होइन अरू पनि साङ्गीतिक खुराकहरू पनि छन् तपाईँसँग भने भिडियो खुराकहरू पनि तपाईँसँग छन् भने खास गरी सङ्गीतलाई चाहिँ बढी लिइन्छ, डकुमेन्ट्रीहरू पनि तपाईँसँग छन् डोनेट गर्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला. सम्पर्क ठेगाना रहेको छ युवा संसार रेडियो कार्यक्रम. तपाईँले युवा संसार रेडियो कार्यक्रममा सम्पर्क गर्नुसक्छ. हामी 228 नर्थ टेरेसमा रहेको छौँ, रेडियो एडलेड 101.5 एफएममा रेडियो एडलेड रहेको छ, एडलेड एसए 5000 फोन नम्बर चाहिँ हाम्रो एकजना यहाँको युवा संसार कार्यक्रम संयोजक जस्तो गरेर अहिले काम गरिरहनु भएको छ देवी पोखरेलको उहाँको नम्बर मैले भन्दैछु 0403578 9910 यो नम्बरमा फोन गरेर देवी पोखरेललाई पनि तपाईँले आफ्नो डोनेसन अथवा आफ्नो सहयोग पुस्तकहरू अथवा सङ्गीतहरू अथवा डकुमेन्ट्रीहरू तपाईँले बनाउनु भएको छ नि त्यो सुम्पिन सक्नुहुन्छ। अर्थात् तपाईँले चाहिँ भाषाको सचिवलाई भेट्न चाहनुहुन्छ भने माफ गर्न श्रोताहरू आफै पनि भाषाको सचिव परियो, यहाँनिर म भाषाको सचिव भएर यहाँ बोल्दैछु। तर पनि तपाईँले यो डोनेट गर्न चाहनुहुन्छ अथवा नेपाली भाषा नेपाली संस्कृति उत्थानको लागि थालीको यो अभियानमा सघाउन चाहनुहुन्छ भने तपाईँ कृपया 304 हेनले बिच रोडमा अन्डरडेल एसएमआर आएर तपाईँले यो तपाईँको डोनेसन अथवा तपाईँको सहयोग पुस्तक हुन्छ अथवा कुनै पनि पुस्तिका हुन्छ भनौँ अवश्य गीत सङ्गीतका एल्बमहरू तपाईँसँग छ भने डकुमेन्ट्रीहरू तपाईँसँग छ भने सायद फिल्म चाहिँ अहिले तत्काल रूपमा त्यहाँनिर उपलब्ध हुन सक्ने अवस्था छैन नेपाली फिल्म, किनभने नेपाली फिल्म ल्याएर राख्ने प्रयास हामीले पनि गरेका थियौँ तर यहाँको कानुनी प्रावधान अनुसार यो चाहिँ क्याटेगोराइज गर्नुपर्ने होइन, प्यारेन्टल गाइडेन्स हो कि सेक्सुअल भोइलेन्सका अलग शब्दहरू प्रयोग गरेको छ कि के कस्तो छन् भन्ने कुरो त्यो क्याटेगोराइज गर्नुपर्ने भएको कारणले गर्दाखेरि त्यो चाहिँ उपलब्ध अहिले तुरन्त त्यहाँ राख्न सकिएको छैन। हाम्रो प्रयास जारी छ, कति गर्न सकिन्छ भन्ने कुरो त्यस हिसाबले तपाईँले यदि डोनेट गर्न चाहनुहुन्छ भने भाषाको 304 हेनले बिच रोडमा आएर तपाईँको डोनेसन हामीलाई छोडिदिनु होला। बासाको नम्बर रहेको छ 8161333333 यो नम्बरमा सम्पर्क गर्नुहोला। अब तपाईँलाई म यति केही समय अघि नेपालमा के भइरहेछ ताजा स्थिति भन्ने कुरो सुनाइरहेको थिएँ, म फेरि तपाईँलाई मिठो गीत सुनाउने प्रयास गर्दैछु। यसबिचमा जीवन शर्माको यदि मैले चाहेको यो डकुमेन्ट्री रेडी भयो भने तपाईँलाई म सुनाउने प्रयास गर्दैछु के हुन्छ। सायद बद्दा जस्तो छैन, मैले यसो हेर्दाखेरि किनभने त्यो फाइलमा केही प्रब्लम आएको छ, यहाँनिर फाइलमा प्रब्लम आएको कारणले गर्दाखेरि यो बजिरहेको छैन। म बजाउने ट्राई गरिरहेको छु र पनि बज्दैन। म अहिले बिचमा तपाईँलाई अर्को गीत छोड्दैछु, सबिन राईको तिमी नै मेरो भन्ने।
मन मान्न टुङ्ग्याउन तिमीसँग कुरा
सबिन राईको यो तिमी नै मेरो भन्ने गीत सुन्नुभयो तपाईँलाई म सुनाएँ। यसबिचमा मैले जीवन शर्माको एउटा डकुमेन्ट्री सुनाउनु प्रयास गरेको थिएँ, फाइलमा केही गडबडी आएको कारण तपाईँलाई मैले सुनाउन सकिनँ। म प्रयास गर्नेछु, अझै पनि प्रयास गर्नेछु, तर सायद अब समयले मलाई त्यति धेरै साथ दिँदैन होला त्यो डकुमेन्ट्री सुनाउन केही फाइलमा गडबडीको कारण। म एउटा जाने लेख तपाईँलाई फेरि पढेर सुनाउँदैछु, लेख त होइन खासै यो मैले केही जानकारीहरू टिप्पण टापन भेला गरेर ल्याएको छु। आज संविधान सभाको अवधि सिद्धिँदैछ, संविधान सभा आज विघटन भएको अवस्थामा आर्थिक रूपमा नेपाल देशलाई कति घाटा परिरहेको छ भन्ने कुरो केही मात्रामा तपाईँलाई यो तथ्याङ्कहरूमा प्रस्तुत गर्न गइरहेको छु। निर्वाचन खर्च कति भएको छ संविधान सभामा भन्दा सरकारी कोषबाट 3 अर्ब भएको थियो भने शान्ति कोषबाट 2 अर्ब 80 करोड संविधान सभाको खर्च कति भएको थियो भन्दाखेरि 65-66 72 करोड 36 लाख, 66-67 70 करोड 95 लाख, 67-68 80 करोड 17 लाख र 68-69 1 अर्ब 13 करोड 68-69 माओवादीका लडाकुलाई विदा गर्ने क्रममा उनीहरूले दिएको यो केही लमसम पैसाको कारण केही मात्रामा यसको खर्च बढेको छ। संविधान जारी गर्न आइतबार रातिसम्म सहमत नभए प्राप्त उपलब्धि के हुने भन्ने अनिश्चितसँगै संविधान सभा निर्वाचन र तलब भत्ताको खर्चिएको 9 अर्ब रुपियाँ खेर जाने देखिन्छ। देशमा पहिलोपटक भएको संविधान सभाको निर्वाचनका क्रममा प्रत्यक्ष रूपमा करिब 5 अर्ब रुपियाँ खर्च भएको थियो। त्यस यता सभासदहरूको तलब भत्ता र अन्य खर्च गरी 3 अर्ब सकिएको थियो। सरकारी तथ्याङ्क अनुसार तथ्याङ्कमा नदेखिने गरी दात्री निकायले गैर सरकारी संस्था मार्फत दिएको खर्चको लेखाजोखे भने यहाँ देखिएको छैन। अन्य माध्यमबाट पनि कति आएको छ खासै थाहा छैन। निर्वाचनको क्रममा शान्ति कोषबाट करिब 2 अर्ब 80 करोड रुपियाँ र वार्षिक बजेटमा 3 अर्ब रुपियाँ खर्च भएको थियो। सरकारले निर्वाचन आयोगका लागि वार्षिक 63-64 1 अर्ब 36 करोड र 64-65 1 अर्ब 64 करोड रुपियाँ विनियोजन गरेको थियो। निर्वाचन 2064 चैत 28 भएको थियो। उपनिर्वाचन समेत भएको 2065-66 बजेटमा आयोग का लागि करिब 22 करोड रुपियाँ छुट्याइएको थियो। शान्ति कोषबाट 8 शीर्षकमा निर्वाचनका क्रममा भएको खर्च कोषको वेबसाइटमा राखिएको छ, जसअनुसार क्षमता विकास दुईवटा शीर्षकमा मात्रै 1 अर्ब 50 करोड रुपियाँ खर्चिएको देखिन्छ भने मतदाता शिक्षा शीर्षकमा करिब 40 करोड खर्च भएको छ। सुझाव सङ्कलनका लागि 30 करोड कर्मचारी तालिमका लागि 25 करोड रुपियाँ खर्च भएको छ। यसै गरी उपनिर्वाचनमा 3 करोड र निर्वाचनलाई प्रभावकारी बनाउने शीर्षकमा 38 करोड रुपियाँ खर्च भएको छ। निर्वाचनका क्रममा अनौपचारिक रूपमा अर्को 2-3 अर्ब खर्च भएको हुन सक्छ। उक्त निर्वाचनबाट चुनिएर संविधान सभा बनाउने मुख्य उद्देश्यका साथ राजधानीको संविधान सभा भवन छिरेका 601 सभासदको तलब भत्ता र सञ्चालन खर्चमा 4 वर्षमा करिब 3.5 अर्ब रुपियाँ खर्च भएको छ। वार्षिक आर्थिक वर्ष 2065-66 72 करोड 66-67 70 करोड 2067-68 80 करोड र 68-69 1 अर्ब 13 करोड रुपियाँ संविधान सभाको लागि बजेट छुट्याइएको थियो। प्रायः सबै खर्च भएको उक्त बजेट समावेशी स्रोतबाट बेरिएको जानकारी दिएको छ। यति धेरै खर्च भएको छ तर पनि संविधान जारी हुने अवस्था अहिलेसम्म देखिएको छैन। श्रोताहरू के हुन लागेको भन्ने कुरो हामी भन्न सकिरहेको छैनौँ। तपाईँलाई म ताजा अपडेट काठमाडौँमा के भइरहेछ भन्ने कुरो जानकारी दिने प्रयास गरिरहेको छु। संविधान सभाको बैठक अहिलेसम्म बस्ने कुनै निश्चित भइसकेको छैन, के हुन्छ भन्ने कुरो निश्चित भइसकेको छैन। सभासदहरू बाहिर चौरमा पल्टिरहेका छन् भने केही समय अगाडि को जानकारी अनुसार केही सभासद जनजाति सभासदले चाहिँ होइन जातीय रूपमा नै हुनुपर्छ र नयाँ संविधान आउनै पर्छ भनेर नाराबाजी गरेका थिए। संविधान सभा भवन वरिपरि निकै नै भिड लागेको छ, धेरै जनजातिका अथवा जातीय रूपमा समय सङ्घीयता बनाउनुपर्छ भन्ने पक्षका मानिसहरू पनि छन् भने जातीय रूपमा सङ्घीयता बनाउनु हुँदैन भन्ने पक्षका मानिसहरू पनि छन्। निकै तनावपूर्ण रहेको छ, हिजैदेखि संविधान सभा वरिपरि मानिसहरूलाई हिँड्न दिएको छैन, पैदल हिँड्न आज बिहानदेखि रोकिएको छ, निषेध गरिएको छ। त्यो क्षेत्रमा धेरै सुरक्षाकर्मीहरू परिचालन गरिएको छ, एकदम चापाचाप देखिन्छ। अहिले पछिल्लो तथ्याङ्क अनुसार चाहिँ माओवादीले चाहिँ माओवादी एमाले र काङ्ग्रेस मधेसी मोर्चा आफ्नो छलफलमा व्यस्त छन्। छलफलको पछिल्लो जानकारी म तपाईँलाई दिने प्रयास गर्ने नै छु। यसबिचमा म तपाईँलाई अर्को गीत सुनाउँदैछु, दीपक लिम्बूको यहाँ देशको छ चिन्ता भन्ने, अहिलेको लागि।
तिमी माया भन्छु यहाँ देशको छ चिन्ता तिमी माया भन्छु यहाँ देशको छ चिन्ता तिमी माया भन्छौ साँच्चै नबुझ्ने हौ कि साँच्चै नबुझ्ने हौ कि नबुझ्ने जस्तै बन्छौ यहाँ देशको छ साँच्चै नबुझ्ने हौ कि साँच्चै नबुझ्ने हौ कि नबुझ्ने जस्तै बन्छौ यहाँ देशको छ चिन्ता सन्ततिको आधार खोज्दैछु म भोलिका सन्ततिको आधार खोज्दैछु म भोलिका संतति को आधार खोज्दै छु म आधार नै हराए तिमी कहाँ रहन्छौ साँच्चै नबुझ्ने हौ कि साँच्चै नबुझ्ने हौ कि नबुझ्ने जस्तै बन्छु यहाँ देशको छ चिन्ता तिमी माया माया
यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छौ यो पनि सायद श्रोताहरू पछिल्लो राजनीतिक घटनाक्रमसँग मिल्दोजुल्दो नै छ होला देशको चिन्ता गर्नेहरू किन निदाइरहेका छन् देशको चिन्ता गर्नेहरूले नयाँ संविधान जारी गर्न किन सकिरहेका छैनन् किन झगडा र स्वार्थ सिद्धिको लागि नेताहरू लडिरहेका छन् भन्ने कुरो हामी धेरै सोच्ने गर्छौँ यो गीतले पनि प्रश्न पारेको छ त्यहाँ केही झझलको देखाएको छ ए पछिल्लो एउटा म नयाँ समाचार भनिहाल्छु प्रधानमन्त्री बाबुराम भट्टराईको सरकारले चाहिँ संविधान जारी हुन नसक्ने अवस्था देखेपछि संविधान सभाको म्याद थप्ने प्रयासमा चाहिँ संविधान सभामा म्याद थपेको प्रस्तावको लागि विधेयक दर्ता गरेको थियो त्यो विधेयकको विरुद्ध सर्वोच्चमा अदालतमा संविधान सभा सर्वोच्च अदालतको अवहेलनाका विरुद्ध चाहिँ रिट दायर भएको थियो सो रिटको छिनोफानो गर्दै न्यायाधीश कल्याण श्रेष्ठको एकलिस्ट जजले आज इजलासले आज त्यसमा त्यस निर्णय गर्दै के दिएको छ सात दिनभित्र प्रधानमन्त्रीलाई लिखित रूपमा जवाबसहित स्वयं आफै कोर्टमा उपस्थित हुनु र यसको बारेमा जानकारी दिनु अथवा यसको बारेमा उत्तर दिनु भनेर चाहिँ कोर्टले आदेश दिएको छ अब सायद के हुन्छ कोर्टको आदेश मान्ने हुन् कि नमान्ने हुन् प्रधानमन्त्री बाबुराम भट्टराईले त्यो त हेर्न बाँकी नै छ तर श्रोताहरू नेपालको समय अहिले सायद करिकरी अन्तिम अवस्थामा आइन लागेको छ काठमाडौँको समय 6:42 गएको छ भन्नुको मतलब अब 5:15 मात्र बाँकी छ संविधान सभाको अवधि यसबिचमा के हुने हो मेरो जाने बेला भइसक्यो मैले यहाँ थप जानकारी तपाईँलाई दिन सकिनँ अब जाँदा जाँदै तपाईँले एउटा मिठो गीत सुनेर छोडेर जाँदैछु मैले जीवन शर्माको यो एउटा डकुमेन्ट्री सुनाउन सकिनँ तर पनि उहाँको अर्को पनि गीत म तपाईँलाई अन्तिममा छोडेर जाँदैछु सिमली छायामा बसी भन्ने गीत यो मिठो गीत यो पनि निकै भाव विवल गीत रहेको छ र जनजागृतिका गीत रहेको छन् अर्को साता भोइस साङ्गलाई लिएर हामी फेरि उपस्थित हुनेछौँ तबसम्मको लागि आजबाट म इन्द्र अधिकारी बिदा चाहन्छु नमस्कार शुभरात्रि
को जीव को सारा काड़ा मा